مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام راؤنڈ ٹیبل یعنی مجلس مذاکرہ کے ساتھ میزبان بہجت جلانی حاضری خدمت ہے۔ میرے ساتھ پروڈیوسر ہیں انجم ہیرل گل۔ میڈیم ویو 972 کلو ہرٹز کے علاوہ آپ ہمارا یہ پروگرام آن لائن بھی سن رہے ہیں۔ اردو ویو اے ڈاٹ کام پر لاگ ان کیجیے اور براہ راست ہماری نشریات سماعت فرمائیے۔ آج مجلس مذاکرہ یعنی راؤنڈ ٹیبل کا موضوع ہے امریکہ کا سیاسی منظرنامہ۔ ہم اپنے پروگراموں میں اکثر جنوبی ایشیا کے سیاسی اور سماجی حالات کا تجزیہ پیش کرتے ہیں۔ توجہ کا مرکز پاکستان، افغانستان، بھارت اور خطے میں موجود باقی ممالک ہوتے ہیں۔ پھر ہم آپ کے لیے امریکہ یا بین الاقوامی سطح پر اہم حساس موضوعات کا بھی جائزہ پیش کرتے ہیں۔ آج ہم اپنے ماہرین اور تجزیہ کاروں سے بات کریں گے امریکہ کے سیاسی منظرنامے کی۔ جیسا کہ آپ سب جانتے ہیں اور ہم یہ بتاتے بھی آئے ہیں کہ امریکہ میں 2020 صدارتی انتخاب کا سال ہے۔ ریپبلکن پارٹی سے تعلق رکھنے والے صدر ڈونلڈ ٹرمپ کو ان انتخابات میں مرکزی حریف ڈیموکریٹ پارٹی کے امیدوار سے مقابلہ کرنا ہوگا۔ صدارتی انتخاب میں آئیوا کاکسز بے حد اہم ہیں کیونکہ اسے ڈیموکریٹ اور ریپبلکن دونوں بڑی جماعتوں کے صدارتی امیدواروں کی نامزدگی کے طویل عمل کا پہلا مرحلہ قرار دیا جاتا ہے۔ یہ کاکس امریکی انتخابات کے ایک عمل ہے جس میں سیاسی جماعتوں کے حامی کسی ایک جگہ پر اکٹھے ہوتے ہیں، وہ اپنی جماعت کے صدارتی امیدواروں کے لیے ان کی پالیسیوں پر تبادلہ خیال کرتے ہیں، پھر اپنی پسند کی امیدوار کا انتخاب بھی کرتے ہیں۔ پیر کی شب امریکہ کی ریاست آئیوا میں ڈیموکریٹک پارٹی کی طرف سے 1600 مختلف مقامات پر رجسٹرڈ ووٹروں کے اجلاس ہوئے۔ ان اجلاس کے انعقاد کے لیے اسکولوں، کمیونٹی سینٹرز، مساجد، گرجا گھروں اور دیگر مقامات کا بھی انتخاب کیا گیا، لیکن ڈیموکریٹ پارٹی نتائج کا اعلان نہیں کر سکی، جس کی وجہ یہ بتائی گئی کہ ووٹوں کی گنتی کے معیار کو یقینی بنانا تھا کیونکہ رپورٹنگ کے دوران بعض مسائل پیدا ہوئے تھے۔ آئیوا ہی میں صدر ٹرمپ نے 97% ووٹوں کے ساتھ اپنی پارٹی کی حمایت ایک بار پھر حاصل کر لی، جیسا کہ معلوم ہی تھا کہ اس دفعہ وہ صدارتی امیدوار ہوں گے ریپبلکن پارٹی کی طرف سے۔ منگل کے روز ایک اور اہم اور نمایاں پیش رفت ہے اور یہ ہے صدر ڈونلڈ ٹرمپ کا سٹیٹ آف دا یونین ایڈریس۔ صدارتی تقریر کا مفہوم ہے، کا تھیم ہے دا گریٹ امیرکن کم بیک۔ آج ہم اسی اپنی مجلس مذاکرہ میں جائزہ لے رہے ہیں کہ نومبر میں ہونے والے صدارتی انتخاب کے لیے شروع ہونے والے اس سفر کے دوران امکانات کیا ہیں، ملک میں اس وقت جو سیاسی ماحول ہے اس کی عکاسی آنے والے انتخابات میں کس انداز میں ہوگی، ڈیموکریٹ پارٹی کے سامنے آپشنز کیا ہیں، اور کیا ان کے پاس کوئی ایسا امیدوار موجود ہے جو موجودہ صدر کو شکست دے سکے، خاص طور پر اس پس منظر میں کہ انہیں اپنے خلاف مواخذے کے مقدمے میں ریپبلکن پارٹی کا بھرپور تعاون اور حمایت حاصل رہی۔ ماہرین اور تجزیہ کاروں کا ہم تعارف کراتے ہیں۔ ایم جے خان ہمارے ساتھ ہیں، یہ سٹی کاؤنسل کے سابق رکن ہیں ہیوسٹن شہر کی ڈسٹرکٹ ایف سے۔ آپ ریپبلکن پارٹی سے وابستہ ہیں اور ہمارے پروگراموں کے ممتاز تجزیہ کار بھی ہیں۔ پھر علی اکبر مرزا ہیں، ڈیموکریٹ پارٹی کے فعال رکن ہیں اور بین الاقوامی اور جنوبی ایشیائی امور کے تجزیہ کار، ہمارے ان پروگراموں میں آپ ان کو سنتے رہتے ہیں۔ پھر اس وقت ہمارا ساتھ دیں گی اردو سروس سے ہمارے ساتھی نیلوفر مغل، جو آئیوا کاکسز کی کوریج کے سلسلے میں وہاں پر موجود تھیں۔ اس کے ساتھ ساتھ محسن ظہیر ہیں جو نیو یارک سے ہمارے پروگراموں میں شامل ہوتے ہیں، ایڈیٹر ہیں، کالم نگار ہیں، ٹیلی ویژن پروگراموں کی میزبانی کرتے ہیں۔ پھر آخر میں ہمارا ساتھ دیں گے جہانگیر خٹک، جو کہ کمیونیکیشنز ڈائریکٹر ہیں سینٹر فار کمیونٹی میڈیا سٹی یونیورسٹی نیو یارک سے۔ تو آئیے پروگرام کا آغاز کرتے ہیں، ابتدا میں اپنے مختصر کامنٹس ہم لیتے ہیں۔ تو آپ سب کو ہم خوش آمدید کہتے ہیں۔ مرزا صاحب سے آج میرا پہلا سوال ہے۔ مرزا صاحب، یہ آئیوا میں کیا ہوا، نتائج کا اعلان کیوں نہیں ہو پایا، کیا دیکھتے ہیں آپ ڈیموکریٹ کی حیثیت سے، اپنے ووٹروں کو آپ کیا بتائیں گے؟
دیکھیں، اس میں میں ڈیموکریٹ یقیناً ہوں اور رہوں گا جب تک کہ کوئی پروگریسو اور ایماندار آدمی، برنی سینڈر جیسے لوگ کوئی نئی تھرڈ پولیٹیکل پارٹی نہیں بناتے، وائبل پولیٹیکل پارٹی۔ لیکن مجھے بڑے افسوس سے کہنا پڑ رہا ہے کہ جو کچھ کل ہوا اس کے بعد میں یہ کہنے پہ مجبور ہوں کہ یا تو یہ ڈیموکریٹک نیشنل کمیٹی کی سینٹرل لیڈرشپ، ڈیموکریٹک پارٹی کی نیشنل لیڈرشپ اور آئیوا ڈیموکریٹک پارٹی کی لیڈرشپ یا تو انتہائی انکمپیٹنٹ ہے یا پھر انتہائی ڈس آنےسٹ ہے۔ اور دونوں صورتوں میں ان کو ریزائن کر دینا چاہیے فوری طور پر, اس لیے کہ یہ کریڈیبلٹی اپنی لوز کر چکے ہیں.
اچھا
یہ جو کل ہوا ہے, اگر یہ نئی اپلیکیشن کی وجہ سے ہوا ہے, تو دیکھیے ہر چھوٹے سے چھوٹے بزنس میں, ہر بڑے سے بڑے بزنس میں یہ ہوتا ہے کہ جب آپ کوئی نئی اپلیکیشن یا اکوپمنٹ وغیرہ کو خریدتے ہیں یا لیز کرتے ہیں, تو اس کا ایک ٹرائل رن کرتے ہیں کہ ہر چیز صحیح کام کر رہی ہے یا نہیں, اس سے پہلے کہ آپ اس کو
کسی بڑے ایونٹ کے لیے استعمال کریں
پریکٹیکل میدان میں.
اچھا اس پہ ہم بات کرتے ہیں, یہ مجھے آپ کی بات کاٹنا پڑی ہے. ہمارے ساتھ نیلوفر مغل ہیں, کیونکہ ان کو بعد میں آگے روانہ ہو جانا ہے, اس وجہ سے زیادہ دیر وہ ہمارے ساتھ نہیں رک سکتی. نیلو, آپ کو پروگرام میں ہم خوش آمدید کہتے ہیں. آپ نے آئیوا کاکسز میں کوریج کے سلسلے میں کافی کام کیا, آپ کی رپورٹیں ہمارے سننے والوں نے سنی, پروگراموں میں دیکھیں, ٹیلی ویژن پروگراموں میں, اس کے علاوہ ویب سائٹ پر موجود ہے جو کچھ آپ نے لکھا اور جو کچھ وہاں پر دیکھا. ابھی آپ سن رہی تھیں, یہ ڈیموکریٹ پارٹی سے وابستگی رکھنے والے ہیں, اور دیکھ لیجئے اس طرح بہت سارے, میرا خیال ہے ڈیموکریٹک ووٹر, جہاں تک ان کا یہ دیکھنا پڑے گا کہ یہ آئیووا کاکسز, جس سے باضابطہ مہم کا آغاز ہوتا ہے, اس پہ یہ جو بد انتظامی دیکھنے میں آئی ہے, اس کے بارے میں ان کا ایک عام رجحان یا عام خیال کیا ہے. آپ مجھے یہ بتائیے گا کہ یہ جو باضابطہ آغاز تھا اور بے حد اہم بھی تھا, اس مرتبہ اس کاکس کی سب سے نمایاں چیز آپ نے کیا دیکھی؟
جی, سب سے نمایاں چیز, چونکہ میرا بالکل پہلی دفعہ تھا کہ میں نے خود جا کر کاکس سینٹر میں جا کر دیکھا کہ کاکس کیسے کیا جاتا ہے. میرے لیے سب سے نمایاں بات مساجد میں ہونا ہے, جہاں پر بڑی تعداد میں اس دفعہ جو ہے مسلمان آئے, اور زیادہ تر سپورٹرز جو تھے برنی سینڈرز کے دیکھنے میں آئے. تو کافی زیادہ یہ چیز مجھے زیادہ ایکسائٹنگ لگی کہ پہلی دفعہ, اور جو یہاں کے مقامی مسلمان ہیں وہ اسے بہت زیادہ اپریشیٹ کر رہے تھے. اور ابھی جیسے آپ کے قضیہ کا یہ ڈیموکریٹک پارٹی سے جو تعلق رکھتے ہیں, انہوں نے بتایا کہ تکنیکی خرابیوں, جی بالکل یہی بات سامنے آ رہی ہے کہ کچھ تکنیکی خرابیاں ہیں جس کی وجہ سے مشکل پیش آ رہی ہے نتائج کو سامنے لانے میں. لیکن اب ڈیموکریٹ جو پارٹی ہے یہاں کی اسٹیٹ کی, ان کا یہ کہنا ہے کہ وہ مینولی جو ہے اس کو کاؤنٹ کریں گے, اس کو پرکھیں گے, اور آج کسی بھی وقت نتائج کا جو ہے اعلان بہت جلدی کر دیا جائے گا. لیکن وہ اس بات کو رد کرتے ہیں کہ کوئی بیرونی مداخلت نہیں ہے, ہیکنگ نہیں ہے.
اچھا, تو اس کے علاوہ اور ہمارے سننے والوں کو آپ کوئی ایسی بات بتانا چاہیں جو کہ آپ نے ان کاکسز میں دیکھی اور آپ کو بہت دلچسپ لگی؟ ان مساجد کے علاوہ ظاہر ہے کہ یہ بھی پہلی مرتبہ ہوا کہ پانچ مساجد میں بھی اس کا اہتمام کیا گیا, کیونکہ لوگوں کا کہنا تھا کہ اگر گرجا گھروں میں, اسکولوں میں یا کسی اور سینٹر میں ہوتا ہے تو کیوں نہ مسجد میں بھی اس دفعہ شامل کیا جائے. اور یہ بات ہم آگے چل کر کریں بھی کہ اس جو مسلم کمیونٹی ہے اس کو انتخابی عمل میں آگے لانے میں کتنی مدد ملے گی یا کیا ہوگا. اس کے علاوہ کوئی اور بات جو کہ آپ ہمارے سننے والوں کو بتانا چاہیں آئیووا کاکسز کے سلسلے میں؟
جی بہجت, اس دفعہ پہلی دفعہ ایسا ہوا کہ سیٹلائٹ کاکس بھی منعقد کیے گئے, یعنی وہ لوگ جو کہ آن گراؤنڈ موجود نہیں ہے یا ملک سے باہر ہیں, وہ کسی بھی وقت کہیں سے بھی وہ اس میں حصہ لے سکتے ہیں.
اچھا,
ان کو بھی اگنور نہیں کیا گیا اور ان کا ووٹ بھی جو ہے وہ کاؤنٹ ہوا ہے اس دفعہ.
بہت بہت شکریہ نیلو, آپ سے ہماری پھر بھی بات ہوگی, آپ کے وقت کا بہت شکریہ. ہمیں معلوم ہے کہ اس وقت آپ روانہ ہو رہی ہیں اور بالکل رستے میں ہیں, بہت شکریہ. تو آئیے اب ہم بات کرتے ہیں اپنے تجزیہ کاروں سے دوبارہ. ہم نے مرزا صاحب سے بات ہم کر رہے تھے جو کہ اس کی بتا رہے تھے تکنیکی خرابی کی وجہ سے کہ اگر کوئی ایسی بات تھی اور ایک اپلیکیشن استعمال کی جا رہی تھی تو یہ بہتر ہوتا کہ اتنے بڑے ایونٹ پر اس کو استعمال کرنے سے پہلے اس کو کسی نہ کسی طرح سے آزما لیا جاتا. خان صاحب, آئیووا کاکسز کی اہمیت کیا ہے, ذرا ہمارے سننے والوں کو بتائیے, کیونکہ عام طور پر یہیں سے آغاز ہوتا ہے اور لوگ اس کی بہت اہمیت دیتے ہیں.
جی السلام علیکم, بہت بہت شکریہ موقع دینے کا.
بہت شکریہ.
آئیووا کی امپورٹنس اس لیے سب سے زیادہ ہو جاتی ہے کہ یہ پہلی اسٹیٹ ہے جہاں پہ پرائمری الیکشن کا انعقاد ہوتا ہے, اور کیونکہ پہلی اسٹیٹ ہے تو پچھلے ایک ڈیڑھ سال سے جتنے بھی کینڈیڈیٹ ہیں, خاص کر ڈیموکریٹک پارٹی کے اس دفعہ, اور جب ریپبلکن پارٹی کے لوگ اوپن الیکشن میں تھے جب ڈیموکریٹ پریزیڈنٹ ہوتے تھے انکمبنٹ, تو ریپبلکن پارٹی میں بہت زیادہ لوگ اس میں الیکشن میں حصہ لیتے تھے پریزیڈینشیل الیکشن میں. تو پچھلے ایک ڈیڑھ سال سے تمام کے تمام کینڈیڈیٹ جو ہیں وہ بہت زیادہ پیسہ خرچ کر رہے ہیں, بہت زیادہ توجہ دے رہے ہیں, بہت زیادہ ٹائم لگا رہے تھے آئیووا کے اوپر, کیونکہ آئیووا سے اگر آپ کی پرفارمنس اچھی ہو جاتی ہے تو ایک مومنٹم ملتا ہے جو ٹاپ کے دو تین لوگ ہوتے ہیں ان کو, اور کچھ یہ بھی ہوتا ہے کہ بہت سے ایسے کینڈیڈیٹ جو کہ کوشش کر رہے تھے اور اگر ان کو بالکل ہی اچھا پرفارمنس نہیں ہوئی تو پھر ان کی کیمپین کو آگے چلنے میں دقت ہوتی ہے.
اچھا,
اس میں جو ہوا ہے وہ یہ ہوا ہے بیسیکلی
جی
کہ جو کوئی بھی کینڈیڈیٹ جو ہے चाहे वो फ्रंट रनर हो या वो बैक पे हो, किसी को ना फायदा हुआ है ना बैक रनर को नुकसान हुआ है। और इसलिए जो आयोवा की एक मखसूस अहमियत थी वो इस दफा खत्म हो गई है, क्योंकि अब रिजल्ट जो भी आए उसको एक तो ये कि क्वेश्चनेबल होगा, ऑलरेडी आपने सुना होगा कि बाइडन की कैंपेन ने तो ऑलरेडी चैलेंज कर दिया रिजल्ट को।
अच्छा,
और दूसरे कैंडिडेट भी जो एक मोमेंटम मिलना था जीतने वालों को वो नहीं मिला है, तो उसकी अफादियत कम हो गई है। मुझे एक चीज का बड़ा अफसोस ये है कि नेशनल डेमोक्रेटिक पार्टी का जो चेयर है टॉम पेरेस साहब, उनका ना कोई बयान आया है, ना कोई टीवी पे आए हैं, ना कोई उन्होंने स्टेटमेंट इशू किया है। और ये एक अचंभे की बात है कि जब सब चीजें अच्छी होती हैं तो ये पॉलिटिशियन बढ़ चढ़ के सामने आके टेलीविजन पे और रेडियो पे अपना बयान देते हैं, और जब प्रॉब्लम होती है तो ये छुपते फिर रहे हैं। तो दैट्स अ वेरी डिसहार्टनिंग थिंग कि इस वक्त जो नेशनल लीडरशिप है डेमोक्रेटिक नेशनल पार्टी की, उसको सामने आना चाहिए
और वजाहत करनी चाहिए,
इन्फॉर्मेशन देनी चाहिए और उसको अकाउंटेबिलिटी होने चाहिए अपने लिए
कि सारे का सारा अमल किस तरह से और क्या हुआ। तो मोहसिन साहब, आप से हम बात कर रहे हैं खासतौर पर एक गैर जानबदार तजिया कार की हैसियत से, कि अमरीका का इंतखाबी अमल बहुत अलग से है, किसी हद तक इसको पेचीदा भी कहा जा सकता है। दुनिया के बहुत सारे मुख्तलिफ मुल्कों में मुख्तलिफ निज़ाम राइज हैं, लेकिन आम तौर पर यह बिल्कुल एक मुनफरिद अंदाज का है। आप बताइएगा हमारे सुनने वालों को, क्योंकि आप मालूम है कि गुज़श्ता इंतखाबात में भी हमने हर महीने एक राउंड टेबल या मजलिस से मुज़ाकरा का एहतमाम ज़रूर किया था, जिसमें यह बताया था कि अमरीका में इंतखाबी तैयारियाँ किस तरह से आगे बढ़ें, इंतखाबी अमल कैसे आगे चल रहा है। सबसे पहले तो ये बताइएगा हमारे सुनने वालों को कि ये कॉक्सेज और प्राइमरीज में पर मबनी ये जो सिस्टम है ये किस तरह से आगे चलता है।
देखिए, बुनियादी तौर पर अमेरिका में ज़रूरी है कि जब सदारती इलेक्शन हो तो उससे पहले पार्टीज़ में इलेक्शन हो, और पार्टी इलेक्शन में जो उम्मीदवार कामयाब हो वो फिर उसको पार्टी नामजद करती है सदारती उम्मीदवार के तौर पर। और ये एक बड़ा तवील प्रोसेस है। अमेरिका में जितनी रियासतें हैं उनमें आप दो टर्म्स का अक्सर सुनने में, जो नाजरीन है या सामईन है वो सुनते होंगे, कॉकसेस और प्राइमरी इलेक्शन। कॉकसेस का तरीका ये है कि जिस स्टेट में कॉकस होता है वहां पर उस पार्टी के लोग एक जगह पर जमा हो जाते हैं। जैसे पहला कॉकस जो है वो आयोवा स्टेट में हुआ, तो आयोवा स्टेट में गालबन
1600
पर ये एक लोग मुख्तलिफ जगहों पर इकट्ठे हुए, जैसा आपने बताया उनमें पब्लिक प्लेसेस थी जिनमें इस दफा मसाजिद
शामिल,
मसाजिद, कम्युनिटी सेंटर, हॉस्पिटल, स्कूल
और दीगर चर्चेस के जगह
इकट्ठे होते हैं, वो डिस्कस करते हैं और फिर उनमें एक वोटिंग होती है या वो अपना एक बाइफरकेट हो जाते हैं कि अक्सरियत किसकी हिमायत करती है, किस उम्मीदवार को। वो फिर रिजल्ट मरतब किए जाते हैं और फिर वो प्रीसेंट वाइज रिजल्ट मरतब होते हैं और फिर वो रिपोर्ट होते हैं और फिर ये डिसाइड होता है कि इस कॉकस में किस उम्मीदवार को इस स्टेट के जो वोटर्स हैं, पार्टी वोटर जो हैं, वो उसकी हिमायत कर रहे हैं। जो पार्टी इलेक्शंस होते हैं उसमें बकायदा जैसे हम वोट डालते हैं तो वो वोट डालते हैं, लेकिन जैसे डेमोक्रेट प्राइमरी हो रही है तो उसमें सिर्फ रजिस्टर्ड डेमोक्रेट्स वोट डालेंगे, और अगर रिपब्लिकन प्राइमरी हो रही है तो उसमें रिपब्लिकन रजिस्टर्ड वोटर जो है वो अपना वोट डालते हैं। तो अमेरिका में ये सदारती इलेक्शन का जो मामला है इसलिए इतना तवील होता है कि अमेरिका 50 रियासतों पर मुश्तमिल है और हर रियासतों में ये कॉकसेस और प्राइमरी इलेक्शन होने होते हैं, और इसीलिए ये एक तवील अमल अब कल रात से
ये शुरू हो गया।
कह सकते हैं कि अमरीका में बाकायदा सदारती जो इलेक्शन है वो शुरू
हो गया, बाबा तौर पर उसका जी इंतखाबी मुहिम का आगाज हो गया है। मिर्जा साहब, डेमोक्रेट पार्टी के सामने सदारती उम्मीदवार के हिसाब से क्या ऑप्शंस हैं? क्या उनके पास कोई ऐसा मजबूत उम्मीदवार आप देखते हैं जो मौजूदा सदर को, जिन्हें डेमोक्रेट्स की तरफ से चलाए गए मुआवजे के मुकदमे में भरपूर हिमायत भी हासिल रही, तावन भी हासिल रहा, अभी आयोवा में उनको 97% हिमायत के साथ दोबारा उनकी नामजदगी हुई, तो कोई सख्त मुकाबले की सूरत नजर आती है? किस तरह से आप इसको देखते हैं? अभी बहुत कबलज वक्त है ये कहना, लेकिन फिर भी आप समझते हैं जो ऑप्शन हैं जो उम्मीदवार सामने हैं।
जी, मैं बात वहीं से शुरू करूंगा जहां मुनक़ता हो गई थी, क्योंकि मेरी वो बात मुकम्मल नहीं हो सकी थी, इसलिए मैं अपना पॉइंट वजाहत से नहीं कह सका कि ये जो डेमोक्रेटिक पार्टी की नेशनल लीडरशिप है, आयोवा की डेमोक्रेटिक पार्टी की लीडरशिप है और पूरे जो नेशनल लेवल पे डेमोक्रेट्स के लीडर्स हैं, ये सब के सब या तो हाईली इनकॉम्पिटेंट हैं मौजूदा क्यादत, या फिर ये एक्सट्रीमली डिसऑनेस्ट है। इसलिए कि मैंने कि जैसा कि कहा कि ये तैयारी मशीन्स की होनी चाहिए थी, लेकिन ये सब कुछ जानबूझ के हुआ है। यही चीज इन्होंने इसी इनकॉम्पिटेंसी का मुजाहरा इम्पीचमेंट के सिलसिले में भी किया है। इम्पीचमेंट से कोई असर नहीं पड़ा, और मैं शुरू से ही आपके प्रोग्रामों में भी और दीगर प्लेटफॉर्म से ये कह चुका हूं कि मैं इम्पीचमेंट के मुखालिफ हूं, इसलिए कि इसका कोई फायदा नहीं होगा, बल्कि उल्टा ये डोनाल्ड ट्रंप को हेल्प करेगी, इसलिए कि उसके जो सपोर्टर्स हैं वो मोबिलाइज हो जाएंगे, एनर्जाइज हो जाएंगे, और वही हुआ है। ये जो आयोवा में डिजास्टर हुआ है, जिस डेमोक्रेटिक पार्टी की करंट करप्ट और इनकॉम्पिटेंट लीडरशिप ने ये किया है, वो इसलिए किया है कि इनके पास जो वाहिद एक लीडर है, जो स्ट्रांग लीडर है, जो ट्रंप को हरा सकता है, वो है बर्नी सैंडर। लेकिन क्योंकि ये करप्ट इस्टेब्लिशमेंट नहीं चाहती कि एक सही लीडर उभर के आए और बिजनेस एज यूजुअल जारी रहे, इसलिए उन्होंने इस पूरे मसले को इस तरह आए हुआ के काकस
अच्छा यहाँ पे जरा सा एक
इसको मेरा जुमला मुकम्मल होने दें जरा, इसको इन्होंने इस तरह खत्म किया है इसकी अहमियत को, इसलिए कि अब अगले मंगल को 11 तारीख को न्यू हैम्पशायर में प्राइमरी होगी, वहां पर जो उसके बाद फौरन जो है साउथ कैरोलिना में प्राइमरी होगी, तो साउथ कैरोलिना में जो इनका पसंदीदा कैंडिडेट है जो बाइडन, उसको ये प्रमोट करना चाहते हैं क्योंकि उसके
अच्छा, देखे
के ये चांसेस हैं, लिहाजा उससे पहले के इंतखाबात आयोवा न्यू हैम्पशायर को ये नल इनवाइट करना चाहते हैं। इन्होंने ये भी कहना शुरू कर दिया है कि आयोवा जो है पूरे अमेरिका के लोगों को रिप्रेजेंट नहीं करता, लिहाजा वहाँ इसकी कोई अहमियत ही नहीं है।
अच्छा मिर्जा साहब, मेरी एक बात अब यहाँ पे सुनिएगा, इस वक्त आप जिनकी वाबस्तगी डेमोक्रेट पार्टी से बड़ी तवील अरसे से रही है, अगर आप ये समझते हैं एक डेमोक्रेट होने की हैसियत से आपकी इतनी शदीद नुक्ताचीनी है खुद डेमोक्रेट पार्टी की क्यादत पर और दूसरे उम्मीदवारों के हैसियत से भी, तो आप मुझे ये बताइएगा कि एक आम वोटर जो डेमोक्रेट पार्टी का वोटर है उसको फिर किस कदर एतराजात का सामना होगा, उनके अंदर तो फिर ताबुन की कोई सूरत नजर नहीं आएगी आपकी आपकी पार्टी के लिए। तो बजाय इसके कि आप इस पार्टी को यूनिफाइड करने की कोशिश करें, आप इसकी जो बहुत सख्त जुबान की बजाय अगर इसको नरमी से बात करते हुए आप चीज़ों को आगे लेकर चलें, तो क्या आप लोगों की पार्टी के लिए मुनासिब और बेहतर नहीं होगा?
हम नरमी से तो पिछले 4 साल से बात कर रहे हैं। 2016 में इन्होंने इलेक्शन रिग करके रिगिंग करके इन्होंने हिलरी क्लिंटन जैसी कैंडिडेट को जितवाया बर्नी के मुकाबले में, बर्नी को शिकस्त देने के लिए जाली तरीकों से और रिगिंग के जरिए, और उसका नतीजा देखिए कि डोनाल्ड ट्रंप जैसा सदर हम पे मुसल्लत है पिछले 3 साल से, और अब मजीद 1 साल ये रहेगा, और फिर पता नहीं इनकी इस डेमोक्रेटिक पार्टी की इस तरह की पॉलिसीज की वजह से ये ट्रंप फिर 4 साल के लिए भी जीत सकता है, पर इसका बड़ा शदीद खतरा पैदा हो रहा है। तो हम पिछले तीन चार साल से हम नरमी से ही बात कर रहे हैं, लेकिन कब तक नरमी करें कि ये
अच्छा, लेकिन मिर्जा साहब फिर मेरी बात तो, क्योंकि हम फिर इस तरह प्रोग्राम को आगे नहीं बढ़ा सकेंगे अगर हम इसी तरह की दलीलों में पड़े रहे। मेरा कहने का मतलब सिर्फ इतना है कि वो सब लोग जिनको के एतराजात हैं डेमोक्रेटिक पार्टी के अंदर, वो क्यों मिलकर बैठते नहीं है, लीडरशिप के साथ क्यों नहीं बात करते कि पार्टी के अंदर जो ये तनाज़ा आराई है, तकसीम की सूरत है, वो खुद पार्टी के लिए बहुत नुकसानदेह है, इसको हल करने के लिए ये तरीका होना ज्यादा मुनासिब होना चाहिए। तो इसके लिए आप लोग जो डेमोक्रेट पार्टी से वाबस्त हैं, जो उनके लिए काम करते हैं, वो अपनी लीडरशिप को जाकर कहें कि इससे ना सिर्फ मुल्क के अंदर जो तकसीम है उसमें इजाफा होगा बल्कि पार्टी की तकसीम भी ज्यादा होती जाएगी। खान साहब से बात करते हैं। खान साहब, आयोवा कॉकस में अमरीका की तारीख का एक पहला वाकया दर्ज हुआ कि 5 मसाजिद में कॉकस से मुतालिक इज्तमा हुए। अमरीका के इंतखाबी अमल में मुसलमानों को उनकी इबादत गाहों के साथ शरीक अमल करने का ये जो सूरत हुई है वो कितना हौसला अफजा बात है?
जी, बहुत खुशाइन बात है, और यकीन करें कि मुसलमान जो हैं तमाम पूरे अमेरिका में हर जगह से बहुत ज्यादा जोर शोर से पॉलिटिकल प्रोसेस में हिस्सा ले रहे हैं। मुझे याद है जब मैं सिटी काउंसिल के इलेक्शन में पहली दफा आया था, 2003 में मेरा इलेक्शन था, तो बहुत कम लोग हमारे वोट डालने आते थे और ना कोई प्रीसिंक्ट चेयर बनता था, और इलेक्शन की तो बात दूसरी है, और जनरली लोग कतराते थे पॉलिटिकल प्रोसेस में हिस्सा लेने के लिए। मगर अब अल्हम्दुलिल्लाह ये बड़ी खुशी की बात है कि मुसलमान पूरे अमेरिका में बहुत ज्यादा जोश खरोश से हिस्सा ले रहे हैं। हर स्टेट में बहुत से कैंडिडेट ऑलरेडी जीत चुके हैं, और इस दफा के इलेक्शन में बहुत से कैंडिडेट जो है वो हिस्सा ले रहे हैं इलेक्शन में, और अच्छी पोजीशंस पे हिस्सा ले रहे हैं। कांग्रेस के लिए भी है, और शेरिफ के लिए भी है, और मेयर्स के लिए भी, सिटी काउंसिल के लिए भी। तो ये खुशाइन बात है कि मुसलमानों को ये समझ आना शुरू हो गई है कि वोट जिनकी ताकत बहुत बड़ी ताकत है, और उसका सही इस्तेमाल जो है اس سوسائٹی میں ہمیں ملتا ہے. اور کیونکہ ہم بہت سے نئے مسلمان ہیں, امیگرینٹ مسلم ہیں, ہم نے اپنی پرانی کنٹریز میں جو حالات دیکھے ہیں ڈیموکریسی کے, اس سے ہم نالا تھے, مگر یہاں پہ آہستہ آہستہ میرے خیال میں یہ ایجوکیشن ہو رہی ہے اور مسلمان بہت بڑی تعداد میں دونوں پارٹیز میں حصہ لے رہے ہیں اور الیکشن پروسیس میں حصہ لے رہے ہیں, اور یہ خوشائن بات ہے. آئی تھنک اٹس گڈ فار ناٹ اونلی فار دا کمیونٹی, اٹس گڈ فار دس کنٹری آلسو.
اچھا, اب ہم محسن صاحب سے بات کرتے ہیں. محسن صاحب, یہ بتائیے گا, تجزیہ کاروں کا خیال یہ ہے کہ جو بھی صدارتی امیدوار کے طور پر نامزدگی اپنی حاصل کرے گا, اس کے لیے ضروری ہے کہ وہ نائب صدر کے عہدے کے لیے کسی مضبوط امیدوار کا انتخاب کرے جو ووٹروں کو اپنی طرف متوجہ کر سکے. آپ کے خیال میں منتخب صدارتی امیدوار کو اپنے رننگ میٹ یعنی نائب صدر کے طور پر انتخاب کرتے ہوئے کن باتوں کا خیال رکھنا ہوگا اس مرتبہ؟
دیکھیے, بنیادی طور پر دو باتوں کا خیال رکھنا پڑتا ہے. نمبر ایک تو یہ ہے کہ امریکہ بہت بڑا ملک ہے, 50 ریاستیں ہیں. فار ایگزامپل, اگر ایسٹ کوسٹ سے کوئی صدارتی نامینیشن حاصل کرتا ہے تو اس کو پھر ساؤتھ اور ویسٹ کے معاملات کو دیکھنا پڑتا ہے. اور دوسری بات یہ ہے کہ جو صدارتی امیدوار ہے وہ ایک, اس کا بڑا ایک اہم رول ہے. اپنی صدارتی امیدوار جو ہوتا ہے, رننگ میٹ کا ایک بڑا اہم رول ہوتا ہے. اس کا جو انتخابی ایجنڈا ہے اور ان کے جو مین مینیفیسٹو ہے اس کے بارے میں عوام کو قائل کرنے کے حوالے سے, تو میں یہ سمجھتا ہوں کہ جو بھی صدارتی امیدوار ہوگا اس کو اپنے رننگ میٹ کا انتخاب کرتے وقت, وہ جو فیصلہ کرے گا رننگ میٹ کا انتخاب میں, وہ اس کی کامیابی میں بھی ایک اہم کردار ادا کرے, کامیابی یا ناکامی میں بھی ایک اہم کردار ادا کرے گا. جیسے چھوٹی سی بات ہے, جو میں یہ سمجھتا ہوں کہ ہیلری کلنٹن جب انہوں نے کامیابی حاصل کی تو رننگ میٹ کے حوالے سے بعد میں بہت سے تجزیہ کار جو تھے یا جو سیاسی پنڈت تھے ان کا یہ خیال تھا کہ وہ جو رننگ میٹ تھی اگر برنی سینڈرز کو اپنے وائس پریزیڈنٹ کے طور پر ساتھ لیتی تو شاید وہ نتائج مختلف ہوتے, کیونکہ پچھلے الیکشنز میں جو پارٹی الیکشن ہوئے اس میں ڈیموکریٹ پارٹی آج جیسے آپ کو نظر آ رہا انٹرنلی بہت زیادہ ڈیوائڈ ہو گئی تھی, اور اس کی ڈویژن کی وجہ یہ تھی کہ ہیلری کلنٹن اور برنی سینڈرز کے درمیان کانٹے دار مقابلہ ہوا تھا. ابھی بھی ایسی صورتحال ڈیولپ ہو رہی ہے,
بالکل
پچھلے الیکشن سے کے صورتحال سے اس الیکشن میں جو امیدوار ہیں انہیں اس سے لیسن سیکھنا چاہیے فیصلہ کرتے وقت.
تو اچھا مرزا صاحب, منگل کی رات یعنی آج صدر کے سالانہ اسٹیٹ آف دا یونین خطاب کا موقع بھی ہے, جس کے اگلے روز یعنی بدھ کو سینٹ میں ان کے مواخذے کا مقدمہ کا فیصلہ بھی دیا جائے گا. دو امریکی صدور جن میں سے ایک ڈیموکریٹ تھے بل کلنٹن اور ایک ریپبلکن تھے رچرڈ نکسن, ان کو مواخذے کے خطرے کے ساتھ ہی اسٹیٹ آف دا یونین خطاب کرنا تھا. ان کا انداز کیا رہا اور صدر ٹرمپ آج کے اس خطاب میں ان سے کیا سیکھیں گے, کس طرح سے آپ دیکھتے ہیں کس طرح سے یہ اسٹیٹ آف دا یونین ایڈریس جو ہے وہ سامنے آئے گا, آپ کیا توقع کرتے ہیں ایک ڈیموکریٹ ہونے کی حیثیت سے؟
دیکھیے, میرے خیال سے تو ٹرمپ بہت انفارچونیٹلی بہت اچھی پوزیشن میں ہے اس وقت امپیچمنٹ کے حوالے سے, اس لیے کہ میں تو اس پروسیس کا شروع سے حامی نہیں رہا ہوں اور میں نے یہ کہا تھا کہ وہ اس کو ان کے حامیوں کو انرجائز کرنے کا سبب بنے گا. اب وہ ایک دن پہلے کے ڈیزاسٹر کے حوالے سے بھی ان کی بات کو تخفیت پہنچی ہے جو آیووا میں ہوا, اور دوسرا یہ کہ ان کے اسٹیٹ آف دا یونین ایڈریس کے دوسرے دن ہی امپیچمنٹ پہ ووٹ ہو جائے گا جس کو سینٹ میں شکست ہو جائے گی, جس سے مزید ان کو تقویت ملے گی. تو آج کی تقریب میں ظاہر بات ہے کہ ان کو ایک مورال بہت بلند ان کو ملے گا, اور میرے خیال سے یہی چیز ہم دیکھیں گے کہ وہ اپنی تمام ان پالیسیز کو بھی جو کہ بالکل صحیح نہیں رہی ہیں اور نقصان دہ رہی ہیں, جن کا کوئی حقائق سے تعلق نہیں ہے, جو جس طرح کی باتیں ٹرمپ صاحب کرتے ہیں, مثلاً چائنا کے ساتھ جو انہوں نے ٹریڈ ایگریمنٹ کیا, تقریباً جو پہلے صورتحال تھی وہی صورتحال پہ ایگریمنٹ ہو گیا, کوئی خاص فرق نہیں پڑا. اسی طرح دوسرے محاذوں پہ بھی یہی صورتحال رہی ہے, نارتھ کوریا کے ساتھ تعلقات میں, مشرق وسطی میں جس طرح کا کوئی امپروومنٹ نہیں ہوئی, ایک ون سائیڈڈ عجیب سی پلان کو انہوں نے آگے بڑھایا ہے جس سے جنگ کے خطرے اور بڑھے. ملک کے داخلی صورتحال میں وہی ہے کہ ٹھیک ہے, وال اسٹریٹ
का और कॉर्पोरेशन का प्रॉफिट तो बड़ा है, लेकिन जो आम आदमी है वो तो दो दो तीन तीन जॉब करके गुजारा कर रहा है। जो सोशल वेलफेयर वगैरह के प्रोग्राम्स हैं उसको डोनाल्ड ट्रंप ने कट किया है, लेकिन ये कि तमाम चीजों के बावजूद बदकिस्मती से सूरत हाल इस इम्पीचमेंट और ये डेमोक्रेटिक प्राइमरीज में जो सूरत हाल सामने आ रही है उसकी मिसमैनेजमेंट वगैरह की, तो उसकी वजह से डोनाल्ड ट्रंप को बहुत फायदा होगा। और मैं समझता हूँ कि आज का जो उनका स्टेट ऑफ द यूनियन खिताब होगा वो उनके पिछले दोनों खिताबों के मुकाबले में वो उसमें ज्यादा कॉन्फिडेंट नजर आएंगे।
अच्छा खान साहब, साबिक डेमोक्रेट सदर बिल क्लिंटन ने अपने खिताब में बात की थी अमरीकी अरूज की अगली सदी की। 1976 में जब सदर निक्सन ने अपना खिताब दिया तो उस वक्त उनके सामने भी ये मुआवजे का मामला ठीक था, लेकिन उन्होंने दिफा का नुक्ता उठाया था। आपके ख्याल में आज का खिताब जिसका थीम द ग्रेट अमेरिकन कमबैक है, सदर ट्रंप किन मौजूआत का इहाता करें?
जी, पहली बात तो मैं ये कहूँगा ये इम्पीचमेंट के सिलसिले में कि हमें ये सोचना चाहिए कि किस तरह से ये इम्पीचमेंट का प्रोसेस हुआ है, और ख़ास तौर पे रिपब्लिकन पार्टी ने कांग्रेस में भी और सेनेट में भी जिस चीज़ का मुजाहरा किया है वो एक सोचने की बात है। हम जब अपने दोस्तों से यहाँ पे बात करते थे कि हमारी जिन कंट्रीज से हम आए हैं वहाँ पे अथॉरिटेरियन गवर्नमेंट्स हैं और लोगों को आज़ादी नहीं है, तो वो हमेशा क्रिटिसाइज करते थे कि लोग क्यों नहीं उनके खिलाफ खड़े होते, क्यों नहीं उनके खिलाफ आवाज उठाते। तो हम उनको ये कहते थे कि भाई जान का खतरा होता है। आज देखें सेनेटर जो हैं रिपब्लिकन पार्टी के कांग्रेस में और सेनेटर एक ट्वीट से इतना डरते हैं प्रेसिडेंट की कि उसके खिलाफ बोलने के लिए तैयार नहीं होते। तो हमारे यहाँ तो जानों का खतरा होता है। तो आज से कोई आपके सामने अगर क्रिटिसाइज करे अथॉरिटेरियन गवर्नमेंट के लोगों को तो उसका जवाब यही है कि आपके तो सेनेटर एक ट्वीट बर्दाश्त नहीं कर सकते। और जिस तरह से ये डिलेमा हुआ है इम्पीचमेंट का, ये एक अफसोसनाक बात है कि इतनी पार्टीजनशिप दिखाई गई है और इस चीज को एक्नॉलेज करने के लिए भी तैयार नहीं है सेनेटर्स और कांग्रेसमैन, खासतौर पर रिपब्लिकन पार्टी के गलत काम हुआ है, गलत तरीका है और इससे कंट्री को नुकसान पहुंचेगा फ्यूचर में भी और ऑलरेडी पहुंच रहा है। ट्रंप साहब जो है डिफरेंट टाइप के प्रेसिडेंट हैं, वो इसका भरपूर फायदा उठाएंगे, वो इसका अपने अपोनेंट्स को क्रिटिसाइज करेंगे और वो इस बात को फायदा उठाते हुए ये साबित करेंगे कि उनकी पॉलिसीज बहुत अच्छी हैं, सारी अमेरिका में सब लोग उनके साथ हैं और उन्होंने जो कुछ भी किया बिल्कुल सही किया और इस तरह की चीजें वो इसलिए कर रहे हैं कि मुल्क के लिए अच्छा है। तो इस तरह की बातें वो करेंगे क्योंकि वो उनके जो पॉजिटिव चीजें हैं इकोनॉमी है और फॉरेन पॉलिसी में भी कुछ ऐसी चीजें उन्होंने की जैसे ट्रेड पैक्ट वगैरह हैं उसको उजागर करेंगे। और जहां तक जो आयोवा में हुआ है इस पे भी ट्रंप साहब की ये खसूसियत है कि वो किसी बात को अपने अपोनेंट की बात को छोड़ते नहीं है, तो वो उसके ऊपर भी एडवांटेज लेने की कोशिश करेंगे। मगर क्योंकि इम्पीचमेंट का डिसीजन कल होना है
जी,
तो शायद उनको इस तरह ज्यादा मौका नहीं मिले अपनी खुशी का इजहार करने का जो कि अगर हो जाता है इम्पीचमेंट का फैसला आज से पहले।
अच्छा मोहसिन साहब, आज का स्टेट ऑफ द यूनियन एड्रेस, पहले तो इसकी वजाहत कीजिए, हमारे सुनने वालों को बताइए कि स्टेट ऑफ द यूनियन एड्रेस होता क्यों है, आखिर करते क्यों है, इसकी वजह क्या है, इसकी अहमियत क्या है, और फिर उसके बाद ये फरमाइएगा कि 2020 के इंतखाबात के हवाले से आज का ये स्टेट ऑफ द यूनियन एड्रेस जो है वो सदर के लिए कितना अहम है, जबकि उनके खिलाफ मुआवजे का फैसला आना भी बाकी है जिसकी तरफ अभी खान साहब ने इशारा भी किया।
देखिए, अमरीकी सदर के लिए जरूरी है कि वो हर साल कांग्रेस के मुश्तरका अजलास से जिसमें अवामी नुमाइंदगान और सेनेट दोनों का मुश्तरका अजलास होता है और दोनों इस अजलास की सदारत अवामी नुमाइंदगान की स्पीकर जो कि इस वक्त नैन्सी पेलोसी हैं और सेनेट के चेयरमैन जो कि वाइस प्रेसिडेंट माइक पेंस हैं वो मुश्तरका तौर पर करते हैं और सदर फिर उससे खिताब करता है। इस खिताब में दोनों ऐवानों के अरकान जो हैं वो तकरीबन तमाम अरकान जो हैं वो इसमें शरीक होते हैं और इस इजलास से खिताब के दौरान सदर पूरे एक साल की सूरत हाल के हवाले से अपना नुक्ता नजर और अपने जो पॉलिसीज हैं वो ऐवान के सामने रखता है और वो बताता है कि उन्होंने क्या किया और आगे वो क्या करने चाह रहे हैं। और इसके साथ साथ वो जो मुल्क की मजमूई सूरत हाल है जिसमें दाखिली और खारजी दोनों मामला थे वो भी ऐवान के सामने रखता है। और दूसरा सवाल का पहलू ये है कि इंटरेस्टिंग बात आज के इजलास की, ये एक तारीखी इजलास भी होगा क्योंकि सदर ट्रंप जो कि अमरीका के तीसरे सदर हैं جن کا مواخذہ ہوا ہے, لیکن ابھی جیسے کہ ٹرائل بھی سینٹ میں ہوا ہے اور اس کا فیصلہ کل ہوگا. تو صدر ٹرمپ اس لحاظ سے بھی منفرد ہیں کہ یہ تیسرے امریکہ کے صدر ہیں کہ جو مواخذے کے بعد اسٹیٹ آف دا یونین خطاب کریں گے, اور یہ امریکہ کے پہلے صدر ہیں کہ جو مواخذے کے بعد دوسری ٹرم کے لیے الیکشن لڑنے جا رہے ہیں. تو لہٰذا اور تیسرا اہم انٹرسٹنگ بات آج کی یہ ہے کہ آج وہ جب خطاب کریں گے تو ان کا جو مواخذہ ہوا ہے اس پر ان کے ٹرائل کا ریزلٹ کیا ہے وہ ایک دن کے بعد جو ہے وہ سامنے آئے گا. لہٰذا متعدد حوالوں سے یہ ہے. تو ان تمام نقطہ نظر کو سامنے رکھتے ہوئے جو ہے ہم دیکھیں گے کہ صدر آج کیا بات کریں گے. لیکن آج جو تازہ ترین خبریں آ رہی ہیں اس میں یہ کہا جا رہا ہے کہ جو صدر کے ایون قریبی ساتھی ہیں کہ جی او پی سینیٹرز جو ہیں جی. وہ ان کو ایڈوائز کر رہے ہیں کہ جو مواخذے کا معاملہ ہے سینٹ میں امپیچمنٹ کا معاملہ ہے ٹرائل کا, اس پر وہ کوشش کریں کہ نہ بات کریں. دیکھتے ہی ہیں کہ صدر آج بات کرتے ہیں یا نہیں, کیونکہ اس یہ الیکشن کا بھی سال ہے. تو صدر ٹرمپ کے لیے یہ ایک بہت بڑا سٹیج ان کو مل رہا ہے جو کہ ان کے لیے ایک گولڈن اپرچونٹی ہم کہہ سکتے ہیں کہ وہ ایک بڑے سٹیج پر کھڑے ہو کر اس کو اپنے ایک انتخابی جلسے کی شکل بھی دے سکتے ہیں, اور وہ اپنی 3 سالہ یا 3.5 سالہ کارکردگی اور آئندہ ٹرم کے حوالے سے جو معاملات ہیں اس پر بھی وہ ایک بڑے ان کے لیے بڑے وسیع کینوس پر اپنا نقطہ نظر ایک بڑے فورم پر پیش کر سکتے ہیں. تو متعدد حوالوں سے یہ آج کی جو رات ہے امریکہ کی سیاسی تاریخ میں, انتخابی تاریخ میں, کانگریشنل تاریخ میں بڑی اہمیت کے حامل ہیں. بہت ساری چیزیں آج تاریخ میں نئی رقم ہوں گی, اور جو سیاسی پنڈت ہیں تجزیہ کار جو ہیں ان کی نظریں مختلف پہلوؤں پر ہوں گی. آج وہ بہت ساری باتیں نوٹ کریں گے, اور کل جب آپ دیکھیں گے تو کل آپ کو بہت سی نئی باتیں دیکھنے میں سننے میں ملیں گی.
اچھا, اس سے پہلے کہ ہم آگے چلیں پروگرام میں, ہم تقریباً آدھے سے زیادہ حصے میں ہم ختم کر چکے ہیں. ایک چھوٹا سا ہم وقفہ لیتے ہیں جس کے بعد ہم واپس آتے ہیں اور پھر پروگرام کو آگے بڑھائیں گے. کچھ اور سوال ہمارے پاس ہیں, اور کچھ دیر کے بعد ہمیں نیو یارک سے جہانگیر خٹک بھی ہمارا ساتھ دیں گے, جو ان سے آخری ہم کلوزنگ کچھ 1-2 سوال کریں گے. تو آئیے ایک چھوٹا سا وقفہ اور اس کے بعد واپس آتے ہیں.
اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے. دور جانے کی ضرورت نہیں, وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام مجلس مذاکرہ یا راؤنڈ ٹیبل آپ کے لیے پیش کیا جا رہا ہے. آج ہم بات کر رہے ہیں امریکہ کے سیاسی منظر نامے کی. تو آئیے پروگرام کو مزید آگے بڑھاتے ہیں, مرزا صاحب سے پھر آغاز کرتے ہیں. مرزا صاحب, گزشتہ انتخاب یعنی 2016 میں ڈیموکریٹ امیدوار ہلری کلنٹن, یہ بلکہ پہلے آپ پہلا سوال ہم سے آپ سے یہ کرتے ہیں کہ سننے والوں کو پہلے تو آپ یہ بتائیے گا کہ انتخابی عمل میں جو الیکٹرل کالج اور پاپولر ووٹ ہے وہ کیا ہے. اور مختلف اوقات میں یہ ہوتا ہے کہ بعض صدارتی امیدوار پاپولر ووٹ تو حاصل کر لیتے ہیں لیکن اس کے باوجود الیکٹرل کالج کے عمل کی وجہ سے وہ جیت نہیں سکتے. تو تھوڑا سا یہ ہمارے سننے والوں کو بتائیے کہ ان دونوں میں کیا فرق ہے اور اس کی وجہ سے کیا صورت سامنے آ سکتی ہے.
جی, پاپولر ووٹ تو دیکھیے جیسا کہ سارے دوسرے ملکوں میں ہے کہ ایک شخص کا ایک ووٹ ہوتا ہے اور وہ ایک ووٹ کے طور پر کاؤنٹ ہوتا ہے, چاہے وہ ملک کے کسی بھی حصے میں رہتا ہو, کسی بھی ریاست سے اس کا تعلق ہو.
جی,
الیکٹرل ووٹ جو ہے وہ اسٹیٹ کی بنیاد پہ ہوتا ہے کہ اسٹیٹ جو ہے وہ ہر جو 50 اسٹیٹ ہیں ان ہر ایک پہ الیکٹرل ووٹس ہیں پاپولیشن کے لحاظ سے. تو جو بڑی اسٹیٹس ہیں ان کے زیادہ ووٹ ہیں, جو چھوٹی اسٹیٹس ہیں ان کے کم ہیں, لیکن یہ کہ الیکٹرل ووٹس جو ہیں ہر اسٹیٹس کے ہیں. تو اس کی بنیاد پر فیصلہ ہوتا ہے کہ جو الیکٹرل ووٹ زیادہ حاصل کریں. مثلاً اگر کیلیفورنیا میں ایک صدر زیادہ پاپولر ووٹ لے کر اس کیلیفورنیا اسٹیٹ کے الیکشن جیت جاتا ہے تو وہاں کے جو الیکٹرل ووٹس ہیں وہ اس کی فیور میں جاتے ہیں.
جی,
لیکن اس کے مقابلے میں ایک چھوٹی سی اسٹیٹ جیسے ساؤتھ کیرولائنا ہے, نارتھ کیرولائنا, الاباما, الاسکا وغیرہ, تو وہاں پر بھی جو ہے جو کینڈیڈیٹ جیتتا ہے اس کے الیکٹرل ووٹ سارے کے سارے اس کو چلے جاتے ہیں. تو اس بنیاد پہ یہ تھوڑی سی ڈسپیرٹی ہو جاتی ہے, لیکن یہ کہ یہ سسٹم اس لیے رکھا گیا ہے کہ تاکہ زیادہ پاپولیشن والی اسٹیٹس
جیسے نیویارک ہے، کیلیفورنیا ہے، یہ ڈومینیٹ نہ کر پائیں چھوٹی اسٹیٹس کو. لیکن چھوٹی اسٹیٹس بھی کیونکہ دو دو حصوں میں تقسیم ہے، جیسے ساؤتھ ڈیکوٹا، نارتھ ڈیکوٹا، نارتھ کیرولائنا، ساؤتھ کیرولائنا، تو اس وجہ سے اس سسٹم پہ تنقید بھی ہوتی ہے. اس سے پہلے اس سسٹم کو ختم، الیکٹرل کالج کے سسٹم کو ختم کرنے کی بھی کوشش کی گئی ہے لیکن وہ کامیاب نہیں ہو سکی.
اچھا،
اور یہی سسٹم ابھی چل رہا ہے، اور اسی لیے ہم دیکھتے ہیں کہ ہلری کلنٹن کو 3 ملین زیادہ ووٹ ملے. لیکن اگر آپ ان کو ووٹ دیکھیں کہ وہ ووٹ کہاں سے ملے، تو وہ بڑی پاپولیٹڈ جو اسٹیٹس ہیں، نیو یارک، کیلیفورنیا، وہیں سے وہ زیادہ ووٹ ملے ہیں.
تو چلیے اسی سوال کو آپ آگے بڑھاتے ہیں. خان صاحب، یہ بتائیے گا کہ یہی ہم بات کرنا چاہ رہے تھے جو میں پہلے مرزا صاحب سے سوال کری تھی، کہ گزشتہ انتخابات یعنی 2016 میں ڈیموکریٹ امیدوار ہلری کلنٹن کے پاپولر ووٹ زیادہ ہونے کے باوجود وہ نہیں جیت سکیں. اس کے علاوہ جب بش کا الیکشن ہوا تو جب بھی یہی معاملہ ہوا تھا کہ ان کے مد مقابل ڈیموکریٹ امیدوار جو تھے ان کو وہ پاپولر ووٹ زیادہ ملا تھا، لیکن وہ الیکٹرل ووٹ کی بنا پر کم ہونے کی وجہ سے جیت نہیں سکے. تو کئی بار یہ نقطہ اٹھایا جاتا ہے کہ اس میں انتخابی اصلاحات درکار ہیں. تو ابھی تک انتخابی عمل میں اصلاحات کے لیے کیا آپ جانتے ہیں کہ کسی نوعیت کا کام ہو رہا ہے، یا اس سلسلے میں کوئی دباؤ ڈالنے کی کوشش کی جا رہی ہے کہ اس صورتحال کو بہتر بنانے کی کوئی کام کیا جا سکے؟
پہلی چیز تو یہ سمجھنی چاہیے کہ امریکہ کے صدارتی انتخاب جو ہیں وہ ایک امریکہ کا ایک انتخاب نہیں ہے. یہ امریکہ کے 50 انتخابات ہیں. ہر اسٹیٹ کا الگ الیکشن ہے، اور ہر اسٹیٹ کے جو بھی اسٹیٹ کو جیتے گا اس کے سارے الیکٹورل کالج ووٹ اس کینڈیڈیٹس کو ملیں گے. اور یہ شروع سے اس لیے رکھا گیا تھا کہ اسٹیٹس میں پیریٹی رہے، اور نہیں تو کیمپین کے لیے بھی اور ووٹنگ کے لیے بھی لوگ بڑی اسٹیٹس کو جیتنے کی کوشش کریں گے جہاں پاپولیشن زیادہ ہے، اور چھوٹی اسٹیٹس کو اگنور کیا جائے گا. تو یہ کرتے ہوئے یہ چیز رکھی تھی. میرے خیال میں یہ سسٹم چل رہا ہے اور چلتا رہے گا. آئی ڈونٹ تھنک اس میں کوئی چینجز آئیں گی، کیونکہ ٹھیک ہے یہ ہو سکتا ہے کہ جیسے ہلری کلنٹن میں یا صدر جارج ڈبلیو بش نے ہلری کلنٹن زیادہ ووٹ لیے تھے، گور صاحب نے زیادہ ووٹ لے لیے تھے، مگر الیکٹورل کالج کی وجہ سے چھوٹی اسٹیٹ جو ہے ان کی بھی اہمیت ہوتی ہے، اور یہ کانگریشنل سیٹس کے حساب سے ان کو الیکٹورل ووٹس ملتے ہیں. تو یہ سلسلہ چلتا رہے گا. اس میں دیکھنا یہ ہے کہ بہت سی ایسی اسٹیٹس تھیں 2016 میں جنہوں نے اوباما صاحب کے زمانے میں ڈیموکریٹس کو ووٹ دیا تھا، جیسے آیووا ہی ہے، یا مشیگن ہے، یا وسکانسن ہے، یا پینسلوینیا ہے، اور ہلری کلنٹن ان اسٹیٹس کو نہیں جیت سکی. تو یہ ان کی کیمپین اسٹریٹجی کہہ لیں، ان کی جو چوائس آف وائس پریزیڈنٹ کہہ لیں، کچھ بھی کہہ لیں، بہرحال اب یہ جو ہے چیز سامنے ہے کہ جو کینڈیڈیٹ بھلے ریپبلکن ڈیموکریٹ جو بھی ہوں، ان کو ہر اسٹیٹس میں کم سے کم جو مڈ ویسٹ کی اسٹیٹس میں اتنی توجہ دینی پڑے گی جتنی وہ بڑی اسٹیٹس میں توجہ دیتے ہیں. اور کیونکہ ڈیموگرافک چینج ہو رہی ہے پورے امریکہ میں، لوگ تو اس وقت یہ بھی کہہ رہے ہیں کہ شاید ٹیکسس میں بھی ریزلٹ جو ہے وہ چینج ہو جائیں، کیونکہ ٹیکسس کی پاپولیشن بہت بڑی ہے اور جو مائنورٹی بلاکس ہیں وہ بڑھ رہے ہیں. تو اس لیے کافی امید کی جا رہی ہے کہ ڈیموکریٹس کو زیادہ ووٹ مل جائیں گے ٹیکسس میں. ہو سکتا ہے پوری اسٹیٹ کے میجورٹی تو نہ ملیں، مگر بہرحال بتدریج ان کی آگے بڑھ رہی ہے ان کی کاؤنٹ جو ہے. اسی طرح سے دوسری اسٹیٹس میں بھی، تو فلوریڈا ہو گیا، ٹیکسس ہو گیا، پینسلوینیا ہو گیا، مشیگن، وسکانسن، آیووا، یہ اسٹیٹس میں توجہ دینے کی ضرورت ہے، کیونکہ بہت سی اسٹیٹس ڈسائڈیڈ ہوتی ہے کہ انہوں نے ریپبلکن کو جتانا ہے، بہت سی اسٹیٹس آلریڈی ڈسائڈ ہوتی ہے ڈیموکریٹ کو جتانا ہے، مگر بہت سی اسٹیٹس ہیں جو کہ پلے میں ہیں اور اس پہ کینڈیڈیٹس کو توجہ دینی پڑے گی.
اچھا محسن صاحب، 2016 کی انتخابی مہم میں امریکہ کی تاریخ میں اس کو ایک ایسی مہم کے طور پر یاد رکھا جائے گا جس نے امریکی معاشرے میں ایک بڑی واضح سیاسی تقسیم پیدا کر دی تھی. آپ کو یاد ہوگا ان دنوں ہم پورا سال یہ پروگرام کرتے رہے تھے، ہر مہینے کے آغاز میں اور یا ہر مہینے کے اختتام پر، کہ انتخابی مہم کس انداز میں آگے بڑھ رہی ہے. تو اس وقت بھی ہم یہ بات کرتے تھے، اور یہ وقت کے ساتھ ساتھ تقسیم معاشرے میں گہری بھی ہوتی ہوئی نظر آئی ہے. تو 2020 کی انتخابی مہم جس کا باضابطہ آغاز ہو چکا ہے، آپ اس کے مزاج اور انداز کے بارے میں کیا توقع کر رہے ہیں؟
دیکھیں، 2016 اور 2020 میں فرق یہ ہے، 2016 میں آپ کو یاد ہے کہ اگر ہم جو ہاؤس اور سینٹ کی بات کریں تو तो वहां पर डेमोक्रेट और रिपब्लिकन दोनों में बहुत ज्यादा कन्फ्रंटेशन, बहुत ज्यादा मुहाजराई रही और एक टर्म बार बार यूज होती रही उस उन अदवार में, ग्रिडलॉक पॉलिटिक्स। सदर ओबामा जो थे वो सदर थे, व्हाइट हाउस पर उनका कंट्रोल था और रिपब्लिकन जितनी देर वो 8 साल सदर रहे, रिपब्लिकन ने कांग्रेस के अंदर एक उनके साथ मुकम्मल कॉन्फ्रंट किया, बहुत सी उनकी पॉलिसीज जिसमें हेल्थ इंश्योरेंस मेन उनका सिग्नेचर एक लेजिस्लेशन थी वो और बहुत से दीगर इवन इमिग्रेशन, उस पर उनके साथ किसी भी किस्म का कॉम्प्रोमाइज नहीं किया और जहां पर वो आगे बढ़ना चाहते थे कांग्रेस में आकर उन्होंने उसके रास्ते को रोका। तो वो बहुत ज्यादा तकसीम थी वो जो कांग्रेस के अंदर और व्हाइट हाउस और रिपब्लिकन पार्टी के दरमियान जो तकसीम थी उसकी वजह से अमेरिका की सियासत जो थी वो बहुत ज्यादा एक महाजराई का शिकार हुई, बहुत ज्यादा तकसीम का शिकार हुई। उसके बाद 2016 में डोनाल्ड ट्रंप आए तो उनके दौर में सूरत हाल यूं बदली के व्हाइट हाउस हाउस और सेनेट तीनों पर पहले 2 साल में रिपब्लिकन का कंट्रोल हुआ, बाद में फिर 1 साल पहले हाउस पर डेमोक्रेट्स ने वापस अपना कंट्रोल हासिल कर लिया। लेकिन इस अरसे में भी वो जो ग्रिड लॉक पॉलिटिक्स है वो कांग्रेस के अंदर अगर बात करें तो वो वहां पर वो एक उसका तसलसल नजर आता है और जो दोनों जमातों के दरमियान एक तफरीक है सियासी तौर पर वो भी मुसलसल नजर आती है। लेकिन फर्क ये है पिछले द्वार और इस द्वार में कि सदर ट्रंप जो है वो बहुत ज्यादा जो है वो कह लें कि कॉम्प्रोमाइज करने के हवाले से उनमें एक हमें लचक और नरमी वाला पहलू जो है वो कम नजर आता है। उनका जो भी एजेंडा या वो जो भी चीजों को समझते हैं करना चाहिए वो कोशिश करते हैं उसको एनफोर्स करें अपनी पॉलिसीज को, अपने फैसलों को नाफिज करने के हवाले से। तो उनके उस रवैये की वजह से दोनों जमातों के दरमियान जो एक तनाव था और सियासी तफरीक थी आप देखें वो बहुत ज्यादा बढ़ गई और इसी यही वो वजह है बुनियादी तौर पर अली मिर्जा साहब ने कहा कि नहीं करना चाहिए था इम्पीचमेंट की तरफ। लेकिन डेमोक्रेट्स जो हैं तजियाकार जो हैं वो ये कहते हैं कि डेमोक्रेट्स इसलिए मजबूर हुए सदर ट्रंप के रवैये की वजह से कि उनको ये एक जो आखिरी ऑप्शन थी उसकी तरफ भी जाना पड़ा। तो आज हम जब देखते हैं अमरीकी सियासत इतनी बड़ी उसमें तकसीम नजर आ रही है कि तीसरी बार अमरीका की हिस्ट्री में ऐसा हुआ है कि किसी सिटिंग प्रेसिडेंट को इम्पीच कर दिया गया है ऐवान में।
जी अच्छा बिल्कुल। अब हमारे पास आखिरी कुछ मिनट हैं, थोड़ी देर में हमें 2-4 मिनट के बाद जहांगीर खटक हमें ज्वाइन कर लेंगे। तो मिर्ज़ा साहब आपसे मेरा आज के प्रोग्राम के लिए आखिरी सवाल है कि आपके ख्याल में सदारती इंतखाब 2020 में वोटरों के लिए सबसे अहम मसला क्या होगा? ये मैं डेमोक्रेट ज़ाहिर है वोटरों की बात कर रही हूँ क्योंकि सदर रिपब्लिकन पार्टी का उम्मीदवार सदर ट्रंप तो मौजूद हैं जिसकी बुनियाद पर वो अपने उम्मीदवार का इंतखाब करेंगे, किस तरह से आप इसको देखते हैं?
जी इसमें 2 मसले हैं और एक तीसरा मसला भी शामिल है। जाए डेमोक्रेट वोटर्स के लिए सबसे बड़ी चीज़ जो है वो हेल्थ केयर है, सारी पोलिंग में ये जाहिर हो रहा है कि मेडिकेयर फॉर ऑल एक बड़ा इशू है डेमोक्रेट्स वोटर्स के लिए और ये ना ख़त्म होने वाली जंगों का जो सिलसिला है इसका खात्मा ये अहम इश्यूज हैं। अब उसके अलावा जो तीसरा इशू पैदा हो गया वो ये है कि डेमोक्रेसी को, जमहूरियत को किस तरह बचाया जाए, ये भी एक बड़ा इशू बन चुका है कल, खुसूसन कल जो आयोवा में हुआ उसके बाद। इसलिए कि देखिए कल आयोवा में जो हुआ है उससे बड़ा नुकसान हुआ है उन कैंडिडेट्स को जो जीते हैं, या अब जब ऐलान सामने आएगा तो पता चलेगा कि वो टॉप पर थे, जो टॉप पे 3-4 कैंडिडेट्स हैं जैसा कि बर्नी सैंडर हैं वो टॉप पर है,
एलिजाबेथ वॉरन है और बुटिगेग
है, पीट ब्यूटिजिंग वगैरह, और जो छोटे छोटे कैंडिडेट्स हैं जिन्होंने जिनकी कैंपेन शायद आयोवा के बाद खत्म हो जाती है और कई ड्रॉप आउट हो जाते उनको बड़ा फायदा पहुंचा है। अब वो वैंग है या एमी है, इस तरह के कैंडिडेट्स वो भी अब कह सकते हैं कि भाई जी हमने तो आयोवा लूज नहीं किया। तो वो जो मोमेंटम बनता है जीतने वाले कैंडिडेट्स को, वो मोमेंटम जीतने वाले कैंडिडेट्स को, बर्नी सैंडर्स को, एलिजाबेथ वॉरन, पीट वगैरह को नहीं मिला, और जो छोटे छोटे कैंडिडेट्स हैं जो बिल्कुल ही जिन की कैंपेन को खत्म हो जाना चाहिए था वो अब
मतलब जिनको आप कह सकते हैं शामिल है कमजोर उम्मीदवार आप कह सकते हैं
वो ये कह सकते हैं कि जी हमने तो लूज नहीं किया, वो सर अपना ऊंचा करके न्यू हैम्पशायर और साथ साउथ कैरोलिना की प्राइमरी में शरीक हो सकते हैं।
अच्छा खान साहब आपसे भी मेरा ये अब आखिरी सवाल है कि मुआक्से का मुकदमा और सदर के खिलाफ सामने आने वाली जो शहादतें हैं, वैसे तो मजीद शहादतों की भी बात हुई थी जिसका वोट जो है वो नाकाम रहा और नहीं आने दी गई, लेकिन जो कुछ भी सामने पेश किया गया ये किस हद तक सदर के इंतखाब में अहम साबित होगा?
जी मैं समझता हूँ कि दोनों पार्टीज इसका बहुत ज्यादा फायदा उठाने की कोशिश करेंगी। रिपब्लिकन पार्टी जो है वो ये कोशिश करेगी कि देखे डेमोक्रेट्स ने बस सदर के क्योंकि वो पर्सनली खिलाफ हैं इम्पीचमेंट कर दी बगैर किसी शवाहिद के या बगैर किसी विटनेसेस के या पेपर्स के, और डेमोक्रेट जो है वो भी इसका फायदा उठाएंगे कि इतना हमने अच्छी तरह से केस पेश किया और सेनेट ने क्योंकि विटनेसेस को और डॉक्यूमेंट्स को अलाउ नहीं किया, और सेनेट के जो रिपब्लिकन सेनेटर्स थे उन्होंने बिल्कुल पार्टी लाइन पे सपोर्ट वोट दिए इसको, और हाउस में भी रिपब्लिकन ने इसको वन साइडेड किया, तो दोनों पार्टी इसका फायदा उठाने की कोशिश करेंगी। मगर इलेक्शन में क्योंकि अभी बहुत देर है, कुछ पता नहीं कौन कौन से वजूहत सामने आती हैं इलेक्शन के सिलसिले में, कोई इंटरनेशनल क्राइसिस हो जाता है जैसे अब कोरोना वायरस का क्राइसिस है
जी,
या कोई इकोनॉमिक क्राइसिस हो जाता है या कोई जंग छिड़ जाती है या इकोनॉमी भी कोई फर्क पड़ता है, तो और बहुत सी चीजें हो सकती है, मगर इस वक्त जो है इम्पीचमेंट का दोनों पार्टीज बहुत ज्यादा फायदा उठाने की कोशिश करेंगी।
अच्छा अब जहांगीर खट्टक साहब ने हमें ज्वाइन किया है, मिर्जा साहब को का और खान साहब का हम बहुत बहुत शुक्रिया अदा करते हैं, आप लोगों से मेरी फिर बात होगी। 2020 की इंतखाबी मुहिम का आगाज हो चुका और जैसा कि आप जानते हैं हमारी कोशिश होती है कि हम अपने सुनने वालों को ज्यादा से ज्यादा सूरत हाल से आगाह करते रहें, बहुत बहुत शुक्रिया आप दोनों का। अब खट्टक साहब को प्रोग्राम में खुश आमदीद कहते हैं, बहुत बहुत शुक्रिया खट्टक साहब। आपके ख्याल में 2020 इंतखाब की मुहिम में डेमोक्रेट और रिपब्लिकन उम्मीदवारों की तवज्जो का मरकज अमरीका और अमरीका के अंदरूनी मामलात रहेंगे या फिर आलमी सतह पर अपने कायदाना रोल को देखते हुए इसके बारे में भी बात होगी? जाहिर है कि रिपब्लिकन उम्मीदवार तो है लेकिन रिपब्लिकन वोटरों को अभी भी फैसला करना है।
बहुत शुक्रिया बेहजत,
बहुत शुक्रिया।
मेरा ख्याल ये कि देखिए अमेरिका के इंतखाबात ट्रेडिशनली अगर आप देखें तो उनमें बुनियादी जो बड़ा किरदार है वो इकॉनमी ने अदा किया है, और बड़े जो इंटरनल होम इशूज डोमेस्टिक इशूज हैं जिसमें कि इकॉनमी हो गई, इमिग्रेशन हो गई, हेल्थ हो गया, ये तीन बड़े सब्जेक्ट्स हैं जिसके ऊपर हमेशा से अमेरिका में सियासत होती चली आ रही है और इस मरतबा भी हो रही है। आप देखिए जो बड़ी बहस हो रही है, अगर आप सदारती मुबाहसे जो अब तक हुए हैं डेमोक्रेटिक कैंडिडेट्स के दरमियान उसमें आप देखिए तो जो सब्जेक्ट्स को जितना टाइम ज्यादा दिया गया वो यही तीन बड़े सब्जेक्ट्स हैं जिन पर हुई है बात, गन कंट्रोल वगैरह भी बीच में आ जाता है। इंटरनेशनल लेवल पर जो अमरीका की जो पॉलिसी है उस पर तो आप देखिए कि उमूमन बात इतनी ज्यादा नहीं होती है, बात इस पर होती है कि अमेरिका की जो इंटरनेशनल एंगेजमेंट्स हैं स्पेशली कॉन्फ्लिक्ट रीजन्स में जिनमें के अफगानिस्तान सर फहरिस्त है उस पर बात होती है, क्योंकि अमेरिका में इस वक्त जितने भी सदारती कैंडिडेट्स हैं बशमूल सदर ट्रंप वो सारे के सारे मेरे ख्याल में एक ही पेज पर हैं इंटरनेशनल कॉन्फ्लिक्ट्स के हवाले से, सारे के सारे चाहते हैं कि अमेरिका अपनी फौजें वहां से बाहर लाए, लिहाजा मुझे ये तो महसूस नहीं होता कि ये कोई जो अवामी राय है उसके फैसले पर इसका कोई बहुत बड़ा असर होगा, असर तो होगा लेकिन इतना बड़ा नहीं होगा। हालबत्ता उसका कुछ फायदा सदर ट्रंप ज्यादा उठा सकते हैं, क्योंकि अगर वो तालिबान के साथ कोई अर्ली डील करने में कामयाब हो जाते हैं और अमरीकी अवाम को ये दिखाने में कामयाब हो जाते हैं कि जो वादा उन्होंने किया था अपनी सदारती इंतखाबी मुहिम में 2016 में वो उन्होंने मुकम्मल किया, पूरा किया, अगर वो करते हैं तो ये उनको उसका फायदा होगा। लेकिन इसीलिए आप देखिए कि जितना भी सियासत हो रही है डोमेस्टिक इशूज पर हो रही है, क्योंकि इंटरनेशनल पॉलिसी पर मां सिवाय नेटो और ट्रांस एटलांटिक रिलेशंस रशिया चाइना के हवाले से जाहिर है कि इनके दरमियान इख्तलाफात मौजूद हैं, लेकिन वो हमेशा से अमेरिका के अंदर अंदरूनी तौर पर एक कौमी बहस का हिस्सा रहे हैं, लेकिन उसके ऊपर कोई तदारती इंतखाब ना जीता है और ना हारा है। हाँ अलबत्ता ये जरूर है कि अगर कोई बहुत बड़ी डेवलपमेंट होती है जिसमें कि अफगानिस्तान में अमन के हवाले से, अफवाज की वापसी के हवाले से, ایران کے حوالے سے، جو فلسطین اور اسرائیل کا تنازع ہے اس کے حوالے سے، اگر اس کے حوالے سے کوئی بہت بڑی ڈیولپمنٹ ڈرامائی انداز میں کچھ ہوتی ہے تو اس کا فائدہ ڈیفینیٹلی صدر ٹرمپ کو ہو سکتا ہے. صدر ٹرمپ کی طرف سے کوشش بھی کی گئی ابھی، جس کو بہت سارے لوگ اسی نظر سے دیکھ رہے ہیں کہ شاید یہ ووٹرز کو خوش کرنے کی کوشش تھی، جس میں کہ ان کا ابھی مڈل ایسٹ کا نیا جو امن منصوبہ سامنے آیا ہے، جس کو کہ او آئی سی نے ریجیکٹ بھی کیا ہے، وہ بھی اسی انہی کوششوں کی ایک کڑی نظر آتی ہے کہ جس میں وہ کوشش کر رہے ہیں کہ فورن پالیسی کی سطح پر جو ان کی کوششیں ہیں اس سے بھی کچھ صدارتی انتخابات میں فائدہ اٹھانے کی کوشش کی جائے.
اچھا محسن صاحب، آپ کے خیال میں ڈیموکریٹ پارٹی کی طرف سے ایسے کون سے امیدوار ہو سکتے ہیں جو صدر ٹرمپ کا مقابلہ کرنے کے لیے مضبوط امیدوار ثابت ہو سکیں، اور اب جبکہ پرائمریز کا آغاز بھی ہونے جا رہا ہے، عوام کا رجحان کس طرف دیکھتے ہیں آپ؟ آپ کی بہت کمیونٹی کے ساتھ آپ کا رابطہ رہتا ہے، کس طرح سے دیکھتے ہیں، کیا ہے رجحان اس وقت؟
رجحان دیکھیں، میں یہ سمجھتا ہوں کہ اس وقت ڈیموکریٹ پارٹی میں موسٹ لائکلی جو بائیڈن یا برنی سینڈرز، یہ دونوں میں سے یہ دونوں ایک فرنٹ رنر ہیں. مائیکل بلومبرگ جو ہیں انہیں کہا جا رہا ہے کہ وہ بھی ریس میں کہیں سے ابھر کر آگے آ سکتے ہیں. بہت ساری چیزیں ابھی دیکھنی ہوں گی. کل جو آئیوا کاکس ہوا اس میں جو ایک فیاسکو ہوا اور ڈیزاسٹر ہوا، یہ جو اپلیکیشن کی وجہ سے الیکشن میں پرابلم آئی، اس کی وجہ سے بھی ایک اثرات مرتب ہوں گے، کیونکہ پہلا جو کاکس ہوتا ہے اس میں جو بھی امیدوار جیتتا ہے اور جو پھر اس کے پیچھے آتے ہیں ان کو آگے والے کاکسز میں، اور جو فنڈز امریکی الیکشن میں جن کا مین کردار ہوتا ہے فنڈز کا، وہ اکٹھا کرنے میں بڑی مدد ملتی ہے. تو یہ ایک بڑا سیٹ بیک پہنچے گا اگر آئیوا کاکس میں جو بائیڈن جو ہے اور برنی سینڈرز میں جو مقابلہ ہے، اگر جو بائیڈن نیچے جاتے ہیں تو ایک بڑا سیٹ بیک ہوگا انہیں آگے والے کاکسز کے لیے فنڈز اکٹھے کرنے میں، پہلی بات. دوسری بات یہ ہے کہ ابھی شروعات ہے، ایک یہ جولائی تک یہ معاملہ چلنا ہے، تو ابھی کچھ نتیجہ اخذ نہیں کرنا چاہیے. ہر لمحے صورتحال بدلے گی اور ہمیں اس کو بتدریج دیکھنا چاہیے. جہاں تک عوام کی صورتحال ہے، عوام جو ہے میں یہ سمجھتا ہوں کہ عوام جو ڈیموکریٹس تھے وہ زیادہ ڈیموکریٹس ہو گئے ہیں، اور جو ریپبلکن تھے وہ زیادہ ریپبلکن ہو گئے. دیکھنا یہ ہوگا جو سوئنگ سٹیٹس میں رہنے والے لوگ ہیں وہ آیا چینج ہوتے ہیں یا نہیں. وہ جو لوگ ہیں میں یہ سمجھتا ہوں ان کا آئندہ الیکشنز میں فیصلہ کن رول ہمیشہ رہتا ہے،
اس دفعہ زیادہ ہوگا،
زیادہ ہی ہوگا.
اچھا آخری سوال میرا خٹک صاحب سے. خٹک صاحب، الزبتھ وارن گزشتہ روز کافی آگے نظر آئیں، کیا امریکہ خاتون صدر کے لیے تیار ہے؟ خٹک صاحب ہیں
جی؟ ہیلو جی، آپ کی آواز کٹ رہی تھی.
جی جی خٹک صاحب، میں نے کہا کہ الزبتھ وارن کا ذکر ہوتا ہے، دوسری بھی خواتین امیدوار ہیں لیکن باہر طور الزبتھ وارن کافی سامنے آ رہی ہیں، کیا امریکہ خاتون صدر کے لیے تیار ہے؟ آخری ڈیڑھ منٹ.
امریکہ تو تیار تو بہت پہلے سے تھا، لیکن کیا امریکی ووٹر تیار ہیں خاتون صدر کو لانے کے لیے، یہ ایک بڑا سوال ہے.
جی
اور
سوال یہی تھا.
جی ہاں بالکل. اور الزبتھ وارن جو ہیں ان کا جو ان کی ابھی تک پولیٹیکل پوزیشننگ ہے وہ بہت زیادہ لیفٹ لیننگ ہے، اور مجھے لگتا ہے کہ اس کا ان کو کوئی کئی جگہوں پہ فائدہ بھی ہوگا لیکن کچھ ریاستوں میں ان کو اس کا نقصان بھی ہو سکتا ہے.
اچھا.
اور اسی لیے آپ دیکھیے ایمی کلوبچور جو ہیں ان کو اس کا کوئی زیادہ فائدہ ہو رہا ہے. ابھی آپ جو ابھی تک اطلاعات آئی ہیں آئیوا سے، تو اس میں جو کوکسز ہیں جہاں پر کہ جو بائیڈن 15% ووٹ نہیں حاصل کر پائے، تو اس کا سب سے زیادہ فائدہ ایمی کو ہوا، کیونکہ وہ سینٹرسٹ ہیں، وہ ان کو زیادہ ایکسٹریم پوزیشن نہیں لی ہوئی، تو اس کا فائدہ ان کو مل رہا ہے. لیکن یقینی طور پر الزبتھ وارن بہت اسٹرانگ کینڈیڈیٹ ہیں، اور ان کی جو سیاسی طاقت ہے اس کو ڈسکاؤنٹ نہیں کیا جا سکتا. لیکن یہ بہت ابتدائی مرحلہ ہے، جس طرح محسن نے بھی ذکر کیا، اس وقت کوئی زیادہ پوزیشن واضح نہیں ہے. لیکن جو ابتدا ڈیموکریٹک پرائمریز کی، میرا خیال ہے اس سے زیادہ برے طریقے سے یہ نہیں ہو سکتی تھی، اور اس کا فائدہ سب سے زیادہ صدر ٹرمپ ہوگا، ان میں سے کسی کینڈیڈیٹس کو نہیں ہوگا. سب سے زیادہ فائدہ اس کا ٹرمپ کو ہوگا، کیونکہ جتنی منقسم ڈیموکریٹک پارٹی ہوگی اتنا ہی فائدہ صدر ٹرمپ کو ہوگا. اسی فائدے کی وجہ سے صدر ٹرمپ نے 2016 میں بھی इलेक्शन जीता था जब बर्नी सैंडर्स का वोटर बाहर नहीं निकला था, और इस दफा भी यही खौफ है कि अगर पार्टी में डिविजन इतनी गहरी होती हैं
तो ये मसला
वोटर बाहर नहीं निकलता तो उसका फायदा सदर ट्रंप को ही होगा।
बहुत बहुत शुक्रिया। इस वक्त हमारे साथ थे जहांगीर खटक, हमारे साथ थे मोहसिन जहीर और हमारे साथ थे रिपब्लिकन पार्टी से वाबस्तगी रखने वाले एम जी खान और डेमोक्रेट पार्टी से वाबस्तगी रखने वाले मिर्ज़ा अकबर अली मिर्ज़ा। तो आइए अब हम अपने प्रोग्राम का इख्तिताम करते हैं आपको ये बताते हुए कि प्रोग्राम के मेज़बान बेहजत जिलानी और प्रोड्यूसर अंजुम हैरल गिल और इंजीनियर पीटर हंडली को इजाज़त दीजिए। आपसे हमारी मुलाकात फिर होगी इन्हीं प्रोग्रामों में। हमारे इन प्रोग्रामों को सुनते रहिए और हमसे रابطے में रहिए। बहुत बहुत शुक्रिया। अल्लाह हाफिज़।
इस प्रोग्राम में जो नुक्ताए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
वीओए उर्दू अब आपके हाथ में।
पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए।
दूर जाने की जरूरत नहीं, वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं।
आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए, जो अब एप स्टोर पर भी दस्तयाब है।
वीओए उर्दू अब आपके हाथ में। 4 फरवरी को जबकि सरतान का आलमी दिन मनाया जा रहा है, सेहत के शोबे से मुतालिक हुकाम ने छालियाँ चबाने के खतरात के बारे में इंतबाह किया है। यह नुकसानदेह आदत है, लेकिन इसके बावजूद एशिया के बहुत से मुल्कों में यह आम बात है। इन मुल्कों में म्यांमार भी शामिल है, जहां आधे से ज्यादा लोग इसका इस्तेमाल करते हैं। वॉइस ऑफ अमेरिका के लिए डेव ग्रानबॉम ने इस आदत और इसके खतरात के बारे में एक रिपोर्ट मुरतब की है। तफसील के साथ मैं हूँ यास्मीन जमील। पूरे म्यांमार में ये आम मंजर देखने को मिलता है कि मुख्तलिफ जगहों पर सड़क के किनारे ऐसे खोखे मिलेंगे जहां छालियां फरोख्त होती है। इस आदत की निशानी न सिर्फ दांतों को दागदार करने की सूरत में बल्कि सड़कों और उनके किनारों पर गंदगी की शक्ल में भी देखी जा सकती है। यानगोन का एक शहरी कोजाओ नाइंग इसके बारे में कहता है,
After I chew beetle quids, my mouth feels better and my mind feels relaxed.
जब मैं कतरी हुई छालियाँ चबाता हूँ तो मेरा मुंह अच्छा महसूस करता है और मेरे जहन को सुकून मिलता है। एक और शहरी वाई हेटेट ऑन के अल्फाज,
I have bad breath. I want my mouth to smell better.
मेरी सांस से बू आती है और मेरी ख्वाहिश है कि मेरे मुंह से अच्छी खुशबू आए। ये अल्फाज थे एक शहरी वाई हेटेट ऑन के। आलमी इदारे सेहत के आदाद व शुमार से पता चलता है कि म्यांमार में तकरीबन 25% खवातीन छालिये का इस्तेमाल करती हैं, जबकि 60% मर्दों में ये आदत पाई जाती है। ऑन्ग थोरा की उम्र 30 साल है और वो 8 साल से इस आदत में मुब्तला है। उसके अल्फाज, इस्तेमाल मुझे जगाए रखता है और काम के दौरान बोरियत नहीं होती। ये अल्फाज थे ऑन्ग थोरा के। छालियाँ पान के पत्तों पर रखकर भी इस्तेमाल में आती है और इसके साथ चूने और कत्थे का भी इस्तेमाल किया जाता है। ये आदत पाकिस्तान, भारत और बांग्लादेश में भी बहुत आम है। इसके साथ तंबाकू का इस्तेमाल भी मकबूल है। सेहत के माहिरीन का कहना है कि तंबाकू में निकोटीन होता है और पान के साथ इसका इस्तेमाल खतरनाक है। पीपल्स हेल्थ फाउंडेशन के डॉक्टर थान सीन कहते हैं,
एंड दे आर एडिक्टिव केमिकल्स, सो बाय हैविंग टू थिंग्स टुगेदर पीपल लाइक टू डू इट च्यूइंग।
ये ऐसे केमिकल हैं कि दोनों चीजों को मिलाकर चबाने से लोग इसके आदी बन जाते हैं। डॉक्टर थान सीन पीपल्स हेल्थ फाउंडेशन के सरबरा हैं। ये म्यांमार में सेहत की देखभाल से मुतालिक एक ग्रुप है जो लोगों को सेहत को दरपेश खतरात के बारे में आगही मुहैया करता है। उनके अल्फाज, छालिया का इस्तेमाल मुंह के सरतान की एक बड़ी वजह है। इससे और भी मुख्तलिफ किस्म के सरतान होते हैं और बात फेफड़ों और हत्ता के पेट के सरतान तक पहुँच सकती है। ये अल्फाज थे डॉक्टर थान सीन के। आलमी इदारे सेहत के मुताबिक जो कोई भी बाकायदगी के साथ लंबे अरसे तक तंबाकू के साथ पान छालिये का इस्तेमाल करता है, उसे उन लोगों के मुकाबले में जो इसका इस्तेमाल नहीं करते सरतान होने का 7 गुना ज्यादा खतरे का इम्कान होता है। ताहम बाज लोग ऐसे खतरात को नहीं मानते। यानगोंग
میں رہائش پذیر وائی ہیٹڈ اونگ اور اونگ تھورا ان میں شامل ہیں.
I'm not worried. Nothing happens like that.
Chewing betel quid doesn't lead to mouth cancer, only if you leave it in all night.
پان اور چھالیا کھانے سے منہ کا سرطان نہیں ہوتا. منہ کا سرطان اس صورت میں ہو سکتا ہے جب آپ اپنے منہ میں پان اور چھالیا کو رہنے دیں اور اسی حالت میں ساری رات سوتے رہیں. ان کا کہنا ہے کہ ہمیں کوئی پریشانی نہیں, ایسا کچھ نہیں ہوتا. تاہم ڈاکٹر تھان کا کہنا ہے کہ ان تمام لوگوں کے لیے جو پان چھالیے کا استعمال کرتے ہیں, خاص کر ایسے لوگ جو 10 سال تک ایسا کرتے ہیں, خطرات بہت زیادہ ہوتے ہیں. انہیں سرطان کا پتہ اس وقت چلتا ہے جب بہت دیر ہو چکی ہوتی ہے. پیپلز ہیلتھ فاؤنڈیشن کے ڈاکٹر تھان کہتے ہیں,
بیکاز کینسر از کاسٹ سلولی اینڈ پیپل ڈو ناٹ,
سرطان دھیرے دھیرے ہوتا ہے اور لوگوں کو پتہ نہیں چلتا, اور جب معلوم ہوتا ہے تو وہ قریب المرگ ہوتے ہیں. تاہم قابل افسوس پہلو یہ ہے کہ پاکستان ہو یا بھارت یا بنگلہ دیش یا میانمار, ان سبھی ملکوں میں پان چھالیے کا استعمال نہایت مقبول اور عام عادت ہے, اور لوگ جانتے بوجھتے ہوئے بھی خطرات سے کھیلتے ہیں. یاسمین جمیل, وائس آف امریکہ, واشنگٹن.